الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألم يجدك يتيما فآوى سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ تعالی ہمارے خالق ہیں اور اللہ تعالی ہی ہمارے مالک ہیں اللہ رب العزت نے اپنی کامل قدرت سے اس کائنات کو پیدا فرمایا ہے اس کائنات کی ہر چیز اللہ تعالی نے ہم انسانوں کے لیے بنائی ہے اور ہمیں اللہ رب العزت نے اپنے لیے بنایا ہے کتنا بڑا احسان ہے اس مالک کا جیسے ایک بادشاہ اپنی ملکہ کے رہنے کے لیے محل تعمیر کرواتا ہے اور اس میں ہر خوبصورت چیز کو لگواتا ہے تاکہ اس کی ملکہ اس میں رہ سکے اور زندگی کا لطف حاصل کر سکے ایسا لگتا ہے کہ اللہ رب العزت کو انسانوں سے بہت پیار ہے بہت محبت ہے کاش کہ ہمیں بھی اپنے رب سے محبت ہوتی ہم بھی اپنے اللہ سے پیار کرتے اللہ ہم سے پیار کرتے ہیں یحبہم ویحبونہم زمین کو کیسے بچھایا آسمان کو کیسے اللہ نے بغیر ستون کے کھڑا کیا چاند اور ستاروں سے چمکایا یہ سب کچھ اللہ نے انسانوں کے لیے بنایا لیکن انسان کو اللہ تعالی نے اپنے لیے بنایا ہے ہم اس دنیا میں آئے اور یہ بات ہم بھول گئے دنیا کی جتنی بھی چیزیں ہیں وہ انسانوں کی خدمت کر رہی ہیں مثلا چاند اور سورج کو ہی دیکھیے اللہ تعالی نے سورج کو صبح کو چمکایا اور رات کو سن سیٹ ہوتا ہے سن رائز اور سن سیٹ ہوتا ہے صبح جب ہم اٹھتے ہیں مسنون دعائیں پڑھتے ہیں نماز ادا کرتے ہیں اللہ رب العزت کا شکر ادا کرتے ہیں کہ اللہ تعالی نے ہمیں زندگی میں ایک اور چانس دیا ہے ہمارا جسم حرکت کرنے لگتا ہے ہماری زبان سے الفاظ نکلتے ہیں ہم بولتے ہیں ہم ایک بار پھر کھانا پینا شروع کرتے ہیں کبھی آپ اپنے کسی عزیز رشتے دار سے کہیں کہ جب میں سو رہا ہوں تو میری تصویر بنا کے مجھے دکھانا آج کل تو ہر کیمرے ہر ٹیلی فون کے اندر کیمرا لگا ہوا ہے اور یہ آسانی سے کیا بھی جا سکتا ہے یہ کام اور آپ اس تصویر کو جاگنے کے بعد غور سے دیکھنا آپ حیران ہو جائیں گے کہ جب میں سو رہا تھا تو میرا چہرہ میرا جسم ایسے لگتا تھا جیسے میں مر چکا ہوں زندہ ہی نہیں ہوں میرے اندر روح نہیں ہے چہرے کے نقش نین ایسے ہو جاتے ہیں جیسے مردے کے ہوتے ہیں صبح اللہ تعالیٰ پھر طاقت دے دیتے ہیں اور انسان اٹھ کھڑا ہوتا ہے اچھا پھر اس کے بعد آہستہ آہستہ سورج چمکنا شروع ہوتا ہے اور ایک لیول پر جا کر سورج خوب چمکتا ہے پھر اس کے بعد آہستہ آہستہ اس کی روشنی ختم ہوتے ہوتے مغرب کے وقت یہ بالکل بجھ جاتا ہے اور اندھیرا چھا جاتا ہے. جیسے انسان پیدا ہوتا ہے تو شروع شروع میں اس میں طاقت نہیں ہوتی, آہستہ آہستہ طاقت آتی ہے, پھر جوانی کا وقت آتا ہے, جیسے سورج چمک رہا ہوتا ہے ایسے جوان کا چہرہ چمک رہا ہوتا ہے, فل بلون کیفیت ہوتی ہے. پھر ایسے ہی آہستہ آہستہ انسان ڈوبنا شروع ہو جاتا ہے, حتیٰ کہ ایک وقت آتا ہے کہ اس چہرے کی روشنی ختم ہو جاتی ہے اور یہ قبر کے اندھیروں میں سلا دیا جاتا ہے. یہ ساری چیزیں ہمیں پیغام دے رہی ہوتی ہیں, یہ بلا وجہ نہیں بنایا ہوا. اب یوں دن نکلنا پھر رات کا وقت گزارنا, جیسے انسان قبر میں ایک وقت گزارے گا پھر اللہ ایک بار پھر اٹھاتے ہیں جگاتے ہیں, تو یہ منظر ہم ہر روز دیکھتے ہیں, اس ایکسپیرینس کو فیس کرتے ہیں لیکن انڈرسٹینڈ نہیں کرتے ہیں. تو اللہ تعالیٰ نے ایک سسٹم بنا کے دکھایا. اچھا پھر اسی طرح دن ہوتے ہیں پھر رات آ جاتی ہے, پھر دن ہوتا ہے حتیٰ کہ ویک مکمل ہو جاتا ہے. کل جمعہ تھا اور اس سے پہلے ایک جمعہ ہم نے پڑھا تھا. اگر ہم غور کریں تو ایک جمعے سے دوسرا جمعہ کتنے جلدی آ جاتا ہے. آج کل تو مہینوں میں فرق نہیں پتہ چلتا, بعض اوقات انسان ڈیٹ لکھنے بیٹھتا ہے تو سوچ میں پڑ جاتا ہے کہ آج کیا ڈیٹ ہے, بلکہ بعض اوقات دوسروں سے پوچھتے ہیں بھئی آج کیا ڈیٹ ہے, حالانکہ آج اور کل کی ڈیٹ میں 24 گھنٹے گزرے ہیں. معلوم ہوا کہ اس کے ذہن نے سوچا ہی نہیں ہے کتنی تیزی سے 24 گھنٹے گزر گئے, کتنی عجیب بات ہے. اچھا اسی طرح رمضان المبارک اور اس کے بعد اگلا رمضان کا آنا, کتنی تیزی سے یہ رمضان المبارک دوبارہ آتا ہے. انسان حیران رہ جاتا ہے کہ ابھی تو رمضان المبارک تھا. آپ خود ہی سوچیں کہ رمضان المبارک کو کتنے مہینے ہو چکے ہیں, کل کی بات لگتی ہے. اور اسی طرح آپ اگر پوچھیں ان لوگوں سے جنہوں نے اپنے بال سفید کر لیے ہیں, بوڑھے ہو گئے, جوان لوگ تو سمجھتے ہوں گے کہ ہمیں اس ایج میں پہنچنے کے لیے بڑا ٹائم چاہیے, بڑے سال پڑے ہوئے ہیں, ابھی تو کھیلنے کا ٹائم ہے, باتیں کریں, انجوائے کریں. اور مجھ سے پوچھیں تو مجھے ایسے لگتا ہے کہ تھوڑے ہی دنوں کی بات ہے جب میں بھی جوان تھا اور ایمبیشیس تھا کہ اپنے کالجز کو کمپلیٹ کرنا ہے, اپنے لائسنس ایگزامز لینے ہیں, اپنا بزنس اسٹیبلش کرنا ہے, شادی کرنی ہے, فلاں فلاں جو ہر آدمی کے خواب ہوتے ہیں. پتہ نہیں کب وقت گزرا, پتہ نہیں چلا, حتیٰ کہ بال سفید کر بیٹھے. اچھا ایک تو اللہ تعالیٰ نے یہ جو سولر سسٹم سے دن رات بنائے اور ٹائم سسٹم ڈیولپ کیا, اور دوسری طرف سے لونر سسٹم بنایا جس سے منتھ اینڈ ایئر کریٹ کیے. اب یہ بغیر وجہ کے تو نہیں ہو سکتا کہ اللہ تعالیٰ نے ایسا کیوں کیا. پھر اس کے بعد اگر ہم اسلامکلی دیکھیں ہمیں احساس ہوتا ہے کہ اللہ تعالیٰ نے جمعے کو فضیلت دی ہے, دن میں بھی اسی طرح بعض وقت صبح اور شام کو فضیلت ہے, امپورٹنس ہے اس کی زیادہ. جمعے کے دن رمضان مبارک مہینہ, پھر اس میں تاک راتیں 8 نائٹس, پھر لیلۃ القدر کی رات جس کا ہم انتظار کرتے ہیں کہ کاش کہ ہمیں مل جائے, اور اسی طرح حج کے ایام جنہیں چند ایام کہا گیا معدودات, اور یہ جو سارے دنوں کو امپورٹنس دی اس کی بھی کوئی خاص وجہ ہوگی. وجہ یہ ہوتی ہے کہ بھئی ہم نے اپنی زندگی میں یہ دیکھا کہ اگر فرض کیا ہم نے کوئی ٹریولنگ کرنی ہو, ہم نے پلاننگ کی کہ ہم کہیں دوسرے ملک میں جائیں گے, تو ٹریولنگ سے پہلے ہم پلاننگ شروع کرتے ہیں, سوچنا شروع کرتے ہیں کہ بھئی ہم ٹریول کریں گے. لیکن اب اتنی سیریسنیس نہیں ہوتی اس میں. ہاں ایک وقت آتا ہے جب ہم ٹکٹ پرچیز کرتے ہیں, اب ہماری سیریسنیس ڈفرینٹ ہو جاتی ہے کیونکہ ہم نے ٹکٹ پرچیز کر لی ہے. اب سکیجول بنانا ہوتا ہے تو کہتے ہیں بھائی سکیجول بنائیں, لیکن مجھے دیکھنے دو میں اپنے سکیجول میں کہ میں نے فلاں ڈیٹ کو ٹریول کرنا ہے, تو جو بھی سکیجول بنانا ہے وہ اس سے پہلے پہلے بنا سکتا ہوں, بعد کا سکیجول نہیں دے سکتا. کوئی بھی میٹنگ ہے, کہیں پر جانا ہے, کسی نے آ کر ملنا ہے, تو آپ اپنے سکیجولر میں اپنے ٹریولنگ ٹائم سے پہلے پہلے کی اپوائنٹمنٹس دے دیں گے. اور ٹریولنگ ٹائم جب بالکل آ گیا, اب جانے کا دن, اس دن تو آپ کی حالت یہ ہوتی ہے کہ آپ کہتے ہیں بھائی اب تو مجھے کالز بھی کوئی نہ کرے. اگر آپ کا ٹریولنگ ٹائم شروع ہو گیا تو اب جسٹ بیفور ٹریولنگ آپ اپنے فون کو بند ہی کر لیں گے. بالکل اسی طرح ہم نے ایک جرنی کرنا ہے اور وہ ہے آخرت کا. اب اگر ہمارے پاس پلاننگ ہی نہیں ہے, سوچ ہی نہیں ہے کہ ہم نے ایک دن اس دنیا سے جانا ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے ہمیں گائیڈ لائنز دے دی کہ بھائی ایوریج لائف میری امت کی 60 اور 70 سال کی ہے. اب اگر ہم اپنے آپ کو بھائی ارلیسٹ 60 ہوتا ہے, بعد میں 70 آتا ہے, بونس جتنا مل جائے مل جائے, وہ تو چلو الحمدللہ پریپریشن کرنے کا ٹائم ہے. چلو بھائی ہم کم از کم یہ تو سوچیں 60 سال کی مہلت اگر ہمیں مل گئی, گڈ لک, ہر ایک کو نہیں ملتی. تو 60 سال کا سکیجول ہم بنائیں گے اپنا. اب جتنا نیکی کرنی ہے, جو اچھے اعمال اکٹھے کرنے ہیں, جو ٹریولنگ کے لیے سوٹ کیس لینا ہے, کپڑے لینے ہیں, پیسے اکٹھے کرنے ہیں وہاں پر استعمال کے لیے, تو ہم اس ڈیٹ کے مطابق پلان آؤٹ کریں گے, اس کے مطابق کام کریں گے. بالکل اسی طرح اللہ رب العزت نے یہ دن رات اسپیشلی بنائے تاکہ ہم پلاننگ کر سکیں. اور پھر اس کے بعد ہم نے یہ بھی دیکھا کہ بعض اوقات ینگ لوگ جب اسکولوں کالجز میں پڑھتے ہیں تو ان کے فائنل ایگزامز ہوتے ہیں, اور فائنل ایگزام سے پہلے ٹائم ٹو ٹائم چھوٹے چھوٹے ٹیسٹ ہوتے ہیں تاکہ اسٹوڈنٹ فائنل ایگزام کے لیے اپنے آپ کو پریپئر کر سکے. اس کے بیس پر وہ سکسیسفل یا انسکسیسفل نہیں ہوتا, یہ پریپریشن ہوتی ہے, اور اس پریپریشن کی وجہ سے وہ موٹیویٹ ہوتا ہے اور کانسٹنٹ محنت کرتا رہتا ہے. لہذا کچھ عرصے کے بعد ٹیسٹ آ جاتا ہے. اللہ تعالیٰ نے اسی طرح انسانوں کو موٹیویٹ کرنے کے لیے, پریپریشن کرنے کے لیے یہ دن رات بنائے, ان کے اندر جو ہے ٹائم خاص رکھے, تہجد کی اہمیت بتائی, فجر کو اور شام کو جو ہے ذکر کرنا یہ سمجھایا, جمعہ کا دن بنایا. آپ نے دیکھا ہوگا 5 وقت کی نماز ہوتی ہے تو نماز ہی زیادہ نظر نہیں آتے, ماشاءاللہ جمعے والے دن ایک ریمائنڈر ہوتا ہے اگین کہ آج جمعہ آ گیا. تو لہذا غافل لوگ بھی اٹھ کھڑے ہوتے ہیں, کہتے ہیں بھی جمعہ آیا ہوا ہے, آج نہا دھو کے خوشبو لگا کے جمعہ ضرور پڑھیں گے. وہ لوگ جو 5 وقت کی نماز میں نہیں آتے, ماشاءاللہ جمعے میں موجود ہوتے ہیں. کئی لوگ ایسے ہوتے ہیں کہ جمعہ میں بھی نہیں آتے, بس مصروف ہوتے ہوں گے شاید, وجہ ہوگی یا غفلت ایسی ہوتی ہوگی. تو کیا ہوا, عید کا دن آیا, اب یہ مسجد کافی نہیں ہے, عید کا کراؤڈ کے لیے بڑی گراؤنڈ بڑی جگہ پہ جانا پڑے گا. کیوں, بہت سارے غافل اب ان کو ریمائنڈر ملا ہے, بھائی اٹھ کھڑے ہو اور نماز پڑھنی ہے, عید کا دن ہے, مسلمان ہیں, اس دن وہ کپڑے بھی بدلیں گے, مسلمانوں والے لباس پہنیں گے, آگے پیچھے وہ نہیں پہنتے ہوں گے, اس دن وہ اسپیشل بچوں کو بتائیں گے ہم مسلمان ہیں, ہماری آئیڈینٹیفیکیشن ہے, اور جناب سب کی انگلی پکڑ کے لے کر آ رہے ہوں گے اور جناب وہاں پر عید نماز پڑھیں گے. اچھا, عید نماز سے بھی ایک بڑی چیز اور ہے, سبحان اللہ, وہ کیا ہے کہ اللہ رب العزت نے ایسا انتظام کیا ہوا ہے کہ زندگی میں ایک مرتبہ حج کو فرض کیا ہے, سبحان اللہ. ہم بندے سوچتے ہیں یار میں نے بھی حج کرنا ہے, میں بھی مسلمان ہوں اور حج مجھ پہ بھی فرض ہے, مال پیسہ بھی ہے, ہر چیز ہے, چلو بھی حج میں چلتے ہیں. ساری دنیا سے ہر سال حاجی اکٹھے ہوتے ہیں, اللہ کی شان, لاکھوں کا مجمع ہوتا ہے, ملینز آف پیپل, اور وہ حج پہ اکٹھے ہو جاتے ہیں, عجیب کراؤڈ ہوتا ہے, کیسے عجیب طریقے سے طواف ہو رہا ہوتا ہے, اور ماشاءاللہ عرفہ میں رو رو کے دعائیں مانگ رہے ہوتے ہیں, ایک دوسرے کے پاس کھڑے ہوتے ہیں, خیال ہی نہیں آتا اپنی اپنی دعاؤں میں کہ بھائی یہ تو عرفہ ہے, یوم عرفہ, آج تو بس اللہ کو منا کے جانا ہے. وہ اسپیشل مومنٹس اللہ نے کیوں کریٹ کیے, تاکہ موت سے پہلے موت کی تیاری کرنے کا موقع نصیب ہو جائے. ہم بلیورز ہیں, اللہ پر ایمان لے کر آئے, ہم نے کانٹریکٹ سائن کیا ہوا ہے اللہ تعالی کے ساتھ, ہم یہ کلیم کرتے ہیں کہ اللہ ہم تجھ پر ایمان لے آئے اور تیرے سوا عبادت کے کوئی اور لائق نہیں ہے, فقط اللہ تجھ پر ایمان لائے اور تیری عبادت کرتے ہیں. کتنا بڑا بول ہے. پھر اس کے بعد اپنے دل میں بت بنا لیتے ہیں, اپنے اپنی آئیڈل ورشپنگ کرتے ہیں, بھول جاتے ہیں کہ ہم نے کون سا کانٹریکٹ سائن کیا. اللہ رب العزت نے اس کانٹریکٹ سائن کرنے کی وجہ سے فرما دیا کہ ہم بھی آپ کو جنت عطا کریں گے, تم اپنی جان کو خرچ کرو گے, اپنے وقت کو خرچ کرو گے, اپنے مال کو خرچ کرو گے, تھوڑی سی زندگی جو سیکنڈوں کے برابر بھی نہیں ہے, اگر تم ہمیں دو گے ہم تمہیں اس کے بدلے میں ہمیشہ کی خوشیاں دیں گے. مومن کے لیے یہ دنیا قید خانہ ہے, پرزن. پرزن میں کیا ہوتا ہے کہ انسان ڈسپلن لائف گزارتا ہے, وہاں پر جو وہ کھلاتے ہیں وہ کھاتا ہے, جو پہناتے ہیں وہ پہنتا ہے, جس وقت سونے کو کہتے ہیں سوتا ہے, جب جاگنے کو کہتے ہیں جاگتا ہے, جس کام کو کرنے کو کہتے ہیں وہ کرتا ہے, جس کام سے منع کر دیتے ہیں اس سے باز آ جاتا ہے. یہ کون ہوتا ہے؟ پرزنر ہوتا ہے. اور مومن کیا ہوتا ہے؟ وہ پرزنر ہوتا ہے اس دنیا میں. کس طرح؟ کہ اللہ تعالی اس کو جس وقت کہتے ہیں سو جاؤ تو وہ سو جاتا ہے, جب کہتے ہیں فجر کی نماز اللہ اکبر اللہ اکبر, یہ اٹھ کے کھڑا ہو جاتا ہے, اپنی مرضی نہیں کرتا, اس کو نیند آ رہی ہوتی ہے, سونے کو جی چاہتا ہے لیکن اٹھ کے کھڑا ہو جاتا ہے, میرے پروردگار کا حکم ہے, بس غلام کھڑا ہو گیا اب یہ اٹھ کے کھڑا ہوگا, اللہ اکبر کہتا ہوا نماز پڑھے گا. پھر اللہ رب العزت جو اس کو کھلاتے ہیں حلال, فقط وہی حلال کھاتا ہے, حرام کی طرف نہیں دیکھتا. یہ جو ادھر ادھر نگاہیں جاتی ہیں اور ہر آنے جانے والیوں کو دیکھتے ہیں, یہ نہیں سوچتے کہ میرے پروردگار کی نگاہیں بھی مجھے دیکھ رہی ہیں, اللہ بھی مجھے دیکھ رہا ہے, میں کیا کرنے لگا ہوں, اگر میں ان نگاہوں کو نجس کر بیٹھوں گا ادھر ادھر دیکھ کر, تو ان آنکھوں سے اپنے رب کا دیدار کیسے کروں گا, اپنے اللہ کو کیسے دیکھوں گا. تو مومن کیا کرتا ہے, اللہ نے اس کو شٹر دیا ہوا ہے, یہ اس کو فوراً بند کرتا ہے اور ادھر ادھر نہیں دیکھتا, جو کھانے کو ملا بسم اللہ پڑھ کے کھاتا ہے, الحمدللہ کہہ کے ختم کرتا ہے. اسی طرح जो लिबास पहनने को हुक्म दिया कि सतर ये होता है, इसको ढांप के रखना है, ये अपने सतर का ख्याल रखता है। औरतें पर्दे में रहती हैं, वो बहस मुबहसा नहीं करती कि ऐसा क्यों है वैसा क्यों है, ऐसे कपड़े भी पहन सकते हैं, नहीं, बल्कि जो पहनाया जाता है ये पहनता है, जो खिलाया जाता है ये खाता है। मोमिन गुलामी की जिंदगी गुजारता है और अल्लाह इस थोड़े से वक्त की वजह से हमेशा की ऐश इसको दे देते हैं, अब ये जन्नत में दाखिल हो जाता है। इसके मुकाबले में काफिर ये डील नहीं करता, लिहाजा वो हमेशा की जहन्नम में चला जाता है। तुमने डील ही नहीं की, कॉन्ट्रैक्ट साइन ही नहीं किया, तो तुम्हें किस चीज की बेनिफिट मिलेंगे, कोई बेनिफिट नहीं मिलता। तो बहरहाल बात ये चल रही थी कि अल्लाह ने जो वक्त बनाया ये, इसमें हमें एक बात समझाई कि एक इम्तिहान है जो हमें देना है, और हमने एक कॉन्ट्रैक्ट साइन किया हुआ है अल्लाह ताला के साथ। और दूसरा भाई ये महीना रबीउल अव्वल का महीना, ये हमें एक रिमाइंडर देता है, और वो रिमाइंडर क्या है कि अल्लाह ताला ने इंसानों पर रहम फरमाया, इंसानों पर अल्लाह ने स्पेशल फेवर की, और वो फेवर क्या थी कि अल्लाह ने अपने महबूब हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को मबऊस फरमाया। अल्लाह ताला अगर किसी भी नबी को ना भेजते तो मेरे भाइयों फिर भी हमारे ऊपर लाजमी था कि हम अल्लाह ही की इबादत करते, क्योंकि अल्लाह ताला ने जब इंसानों को बनाया था तो पूछा अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूं, सब ने कहा कालू बला शहीदना, हम गवाही देते हैं ए अल्लाह तू हमारा परवरदिगार है। और इसलिए हर बंदे के अंदर एक फीलिंग होती है देयर इज वन पावर हु इज कंट्रोलिंग एवरीथिंग। आप एथियस्ट से भी पूछेंगे या किसी रिलीजन वाले से पूछेंगे, सब कहेंगे खुदा है, लेकिन भाई खुदा तो है इसको तो सब मानते हैं, लेकिन खुदा की बात को नहीं मानते, इसलिए काफिर हो जाते हैं। और मुसलमान में और काफिर में यही फर्क होता है कि मुसलमान खुदा की बात को मानता है और खुदा की इबादत करता है, काफिर खुदा की बात को नहीं मानता और खुदा की इबादत नहीं करता है, लेकिन खुदा को वो भी मानता है। फिरौन भी मानता था खुदा को, अबू जहल भी खुदा को मानता था। तो अब अल्लाह ताला ने इंसानों पर मेहरबानी फरमाई और अंबिया का एक सिलसिला शुरू किया, ये एक फेवर थी इंसानियत के लिए, आदम अलैहिस्सलाम से शुरू हुई। 1,24,000 अंबिया को भेजा, 1,24,000 टाइम अल्लाह ने रिमाइंडर भेजे इंसानों को, ऐ इंसानों अल्लाह की इबादत करो, अल्लाह की इबादत करो, अल्लाह को वाहिद ला शरीक समझो। हत्ता के अल्लाह ताला ने जितनी नियमतें फेवर्स इंसानों को देनी थी जिससे इंसान अल्लाह से ज्यादा करीब हो सकते थे, अल्लाह की मोहब्बत मैक्सिमम हासिल कर सकते थे, अल्लाह की मार्फत पा सकते थे, अल्लाह से मैक्सिमम बेनिफिट ले सकते थे, इस सारी नेमत को नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के आने पर मुकम्मल कर दिया, कंप्लीट कर दिया, फरमाया कि आज तुम्हारा दीन मुकम्मल कर दिया। ये दीन मुकम्मल हो गया, ये सारी नेमतें इंसानों को मिल गईं। अब 1400 साल से मेरे भाइयों ये नेमत हमारे माँ बाप से ट्रांसफर होती हुई, उलमा मशाइख से ट्रांसफर होती हुई आज हम तक पहुंच गई है। कितना बड़ा अल्लाह का एहसान है, अगर हमारे बड़े सुस्ती कर जाते, बेपरवाही करते, अपने मजों में लग जाते, क्या उनकी जॉब्स नहीं थी, क्या उनके यहां बच्चे नहीं होते थे, क्या उनको बीमारी नहीं आती थी, सब कुछ होता था जैसे आज हमें भी है, लेकिन उन्होंने अपने इस फर्ज को नहीं छोड़ा, وہ مسلسل اس کا خیال رکھتے رہے. اس وجہ سے یہ دین کامل ہمارے پاس آیا ہے. قرآن مجید جو جبریل امین لائے تھے وہی قرآن مجید آج حافظ صاحب جو ہے پڑھ رہے ہوتے ہیں مسلے پہ کھڑے ہو کر, اور اس قرآن مجید کو کسی نے اپنے سینے میں حفاظت سے رکھا ہوگا, اور قرآن مجید کسی کے سینے میں نہیں رہتا جب تک وہ اعمال صالح نہیں کرتا. نیک اعمال چھوڑے گا یہ نور اس کے سینے سے نکل جائے گا. اسی طرح جو قرآن مجید کی ایکسپلینیشنز ہیں یہ بھی آج تک اسی طرح محفوظ ہیں. جو آقا صلی اللہ علیہ وسلم نے ایک ایک آیت کا ترجمہ بتایا, ایک ایک بات سمجھائی, الحمدللہ آج بھی علماء جب سمجھانے بیٹھتے ہیں وہی باتیں بتاتے ہیں. حتیٰ کہ حدیث پڑھنے والے تو رباب جانتے ہیں کہ جب حدیث پڑھائی جاتی ہے تو بعض احادیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم بیان فرماتے ہوئے اگر مسکرائے تھے تو آج استاد جب شیخ الحدیث حدیث پڑھا رہے ہوتے ہیں اس مقام پر مسکرا کے نکالتے ہیں, تاکہ طلباء کو ایگزیکٹ وہ فیلنگ ہو کہ اللہ کے نبی جب یہ بات بتا رہے تھے تو یوں مسکرا کے بتا رہے تھے. اتنی مسکراہٹ کرتے ہیں, نہ اس سے زیادہ نہ اس سے کم. ایسے حفاظت کے ساتھ یہ ایک ایک بات ہمارے تک پہنچی ہوئی ہے. میرے بھائیوں آج کا دور بڑا عجیب وقت ہے, بہت عجیب. ہم نہ جانے کیوں غافل ہو گئے ہیں, پتہ نہیں ہمیں کیا ہو گیا ہے. ہم نے مجبوریاں بنا لی ہیں اور ہم کہتے ہیں کہ ہم اس وجہ سے نیکی نہیں کرتے, کہ بھئی ہم امریکہ میں رہتے ہیں, یا پتہ نہیں. ہم نے تو دیکھا بھی دنیا کے جہاں کہیں چلے جاؤ لوگوں نے اپنی اپنی مجبوریاں بنائی ہوئی. بہرحال ہم اپنی بات کرتے ہیں, دوسروں کی کیا بات کریں. تو ہم نے بھی اسی طرح مجبوریاں بنائی ہوئی ہیں کہ جی جاب کرتا ہوں, امریکہ میں رہتا ہوں, یہاں پر سروائیو کرنا ہے, اور پتہ نہیں کیا کیا اسٹوریاں ہیں. اپنے دل کو بہلاتے ہیں اور حقیقت میں اپنے آپ کو ہی دھوکہ دیتے ہیں. حقیقت تو یہ ہے کہ دن قیامت کے آدم علیہ السلام سے لے کر قیامت تک آنے والا ہر انسان بیک وقت موجود ہوگا. سب کے لیے ایک کرائٹیریا ہوگا, وہی حساب کتاب ہوگا, وہی باتیں پوچھی جائیں گی. جو پہلے پوچھی گئیں وہی آج پوچھی جائیں گی. جو گناہ پہلے تھا آج بھی وہ گناہ ہے, آئندہ بھی وہ گناہ رہے گا. ہمیں سوچنا ہے کہ بھائی ہم کیا کر رہے ہیں. الحمدللہ ہم میں اکثر مسلمان ہیں. ہاں ایمان کی کیفیت میں اونچ نیچ ہوتی ہے, لیکن الحمدللہ خدا رسول پر عقیدہ مسلمانوں کا درست ہے. عبادات بھی کسی حد تک کر گزرتے ہیں, نماز بھی پڑھ لیتے ہیں, روزہ بھی رکھتے ہیں, حج زکات بھی دیتے ہیں, لیکن ایک ٹریجڈی ہے جو ہماری کمیونٹی میں عام ہے, اس کو اکثر نظر آئے گی. وہ کیا ہے کہ ہم متبع سنت نہیں رہے. ہمارے جو بڑے تھے وہ متبع سنت ہوتے تھے, ہم متبع سنت نہیں ہیں. اور اکثر لوگوں نے ایک عجیب اپنی سوچ بنا لی ہے کہ بھئی یہ فرض نہیں یہ سنت ہے, عمل کر لیں تو ٹھیک ہے, عمل نہ کریں تب بھی ٹھیک ہے. حیرت ہوتی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کوئی ایک لفظ اللہ کی مرضی کے بغیر نہیں بولتے تھے, کوئی عمل اللہ کی مرضی کے بغیر نہیں کیا کرتے تھے. یہ کیسے ہو سکتا ہے کہ اللہ کے نبی دائیں ہاتھ سے کھائے اور تم کہو کہ دائیں ہاتھ سے کھا لو تو کھا لو ورنہ بائیں ہاتھ سے بھی کھا لو. وہ دایاں پاؤں جوتے میں ڈالے, اور تمہارے نزدیک یہ دایاں پاؤں جوتے میں ڈالنا کوئی اہمیت نہ رکھتا ہو. अल्लाह के नबी दाढ़ी रखे और तुम्हारे नजदीक ये दाढ़ी रखना इतनी अहमियत नहीं रखती, अल्लाह के नबी सर ढाप के रखे तुम्हारे नजदीक ये आम सी बात है। आप इसी तरह सोचते चले जाएं कि तुम्हारी सोच और अल्लाह के नबी की सोच में कितना फर्क है। कहां शैतान ने धोखा दिया, कैसा तुझे बहकाया और किस मकाम पे लाके तुझे खड़ा किया। ये ट्रेजिडी है इस दौर की कि हमारे यहां इत्तबाए सुन्नत खत्म हो गई या बहुत कम हो गई, ये आम चीज मिलेगी आपको। तो इस तरफ तवज्जा करने की जरूरत है। अक्सर लोग इस बात पे रोते हैं जी मुसलमानों में इत्तफाक नहीं है, मुसलमानों में इत्तफाक नहीं है। मैं आपको एक फार्मूला बताता हूं, काफरों के लिए तो ये बहुत ही काफी है। वो क्या कि 40 दिन में आपको कहूं कि 40 दिन के अंदर पूरी दुनिया के मुसलमानों में इत्तफाक पैदा कर दो, आप सुनना चाहेंगे ये फार्मूला? कहेंगे कि भाई सारी दुनिया के जहां कहीं मुसलमान है, अरब है, अजम है, अमेरिका है, अफ्रीका है जी, मशरिक व मगरिब, सारे मुसलमान सब बराबर हो जाए, इत्तेहाद इत्तफाक हो जाए, सारे काफिर जो है ना वो समझे कि वाह भी वाह मुसलमान आपस में मुत्तहिद हो गए, यूनिटी हो गई। आप भी जानना चाहेंगे इस बात को? 40 दिन के अंदर हो सकता है, ये अजीब बात नहीं है? लोग इतने परेशान करते हैं। और ये फार्मूला अल्लाह की शान, मुझे जब फलस्तीन जाने का इत्तफाक हुआ और रास्ते में कहीं मुझे उन्होंने एक मस्जिद में कहा कि आप बयान करेंगे, मकाम यूनुस अलैहिस्सलाम मकाम था, तो या जिस वहां से सफर कर रहा था मगरिब की नमाज के लिए वहां पहुंचे और नमाजियों ने पकड़ के मुझे जबरदस्ती मेंबर में बिठा दिया कि आपने बयान करना है। तो मेरे दिल में वहां उन लोगों की मोहब्बत की कैफियात थी कि ये बेचारे यहां रहते हैं, इनको दुनिया की खबर ही नहीं है, हम सब इनके लिए दुआएं मांगते हैं, मोहब्बत करते हैं, ये भी हमसे मोहब्बत करते हैं, और वहां अक्सर लोग जाते आते नहीं, इनकी इंटरेक्शन नहीं होती, तो इनको ऐसी बात बताए माशाल्लाह जिससे इनका जी खुश हो। तो मैंने उनको बताया कि भी 40 दिन के अंदर अंदर पूरी दुनिया में मुसलमानों की यूनिटी हो सकती है अगर 40 दिन दिए जाए कि हर मर्द जो है, हर औरत मुत्तबे सुन्नत हो जाए, जाहिर में दाढ़ी रख लो, टोपी पहन लो, कपड़े इस्लामी पहन लो। इसके करने के लिए कितने दिन चाहिए? 40 दिन से ऊपर नहीं चाहिए। 40 दिन में अपनी सिर्फ फकत शक्ल बदल दो। आप मुझे बताएं कि अगर इसी मुल्क के अंदर ये फार्मूला हम लगा दें और सारे लोग मुत्तबे सुन्नत शक्ल बना लें, तो आप बताएं कि आपकी कितनी इज्जत होगी। जिस गली से आप गुजरेंगे अवाम को तो छोड़ो, पुलिस वाला भी सलाम करेगा, कहिए अस्सलाम वालेकुम मुसलमान साहब जा रहे हैं। ये जो मार पिटाई हमारी होती है ना, इसी वजह से होती है। वो कहते हैं ही चाहते भाई पूरी मस्जिद में चले जाओ जुमा पढ़ने के लिए, कभी खड़े होकर जरा देखा करो कितने मुत्तबे सुन्नत बंदे बैठे होंगे। मैंने कई दफा बैठ के गिना और मैं मोहतात मस्जिदों में जाता हूं, हर मस्जिद में मैं नहीं जाता, कोशिश करता हूं मैं भाई ये जहां टू मच मॉडर्ननेस हो उसको अवॉइड करता हूं। जुमे के मजमे में मैंने गिना चंद बंदे बैठे हुए थे जो मुत्तबे सुन्नत थे, जिनको देखकर पहचान की जा सकती है। अवाम की बात तो छोड़ देना, सारी मस्जिद भरी हुई है, चंद शेर बैठे होते हैं, बाकी भेड़ बकरियां। हां अलबत्ता ये है कि अगला काम बड़ा मेहनत वाला है, शक्ल तो हम बना लेंगे लेकिन दिल बनाना मुश्किल काम है, दिलों का जोड़ पैदा करना ये बड़ा मुश्किल काम है, इसके लिए मेहनत करनी पड़ेगी। लेकिन कम से कम काफिरों की तसल्ली के लिए कि भाई मुसलमानों की कैटेगरी का बंदा है वो तो 40 दिन में हो सकता है, बाकी इंटरनल हमें मेहनत करना इसके लिए बाहर फिर साल साल चाहते हैं, और इंसान उसको भी बना सकता है। तो बहरहाल بات یہ چل رہی تھی کہ اللہ تعالیٰ نے یہ مہینہ ربیع الاول کا ہمیں دیا اور اللہ کا بڑا احسان ہے. اور اس وقت پوری دنیا کے اندر سیرت کانفرنس ہو رہی ہوں گی, اللہ کے نبی صلی اللہ علیہ وسلم کی شان بیان کی جا رہی ہوگی, آپ صلی اللہ علیہ وسلم سے محبت کا اظہار کیا جا رہا ہوگا, اور ہم بھی کلمے میں پڑھتے ہیں محمد الرسول اللہ, تو ہمارے دل میں بھی نبی اکرم صلی اللہ علیہ وسلم کی محبت کا ہونا ہمارے ایمان کا حصہ ہے اور ضروری چیز ہے. یہ الفاظ خطرناک ہوتے ہیں کہ بھائی یہ سنت ہے, کر لو یہ کر لو, نہیں کر لو تو نہیں کر لو. ذرا سوچو کہ قیامت کا دن ہوگا, تم اس وقت محتاج ہوگے اللہ کے نبی صلی اللہ علیہ وسلم کی شفاعت کے, اور اس وقت اگر اللہ کے نبی تمہاری طرف دیکھ لیں دیکھ لیں, نہ دیکھیں نہ دیکھیں, تو کیا ہوگا؟ پھر تو تم کہو گے آج تو مجھے ماں نے چھوڑ دیا, اللہ کے نبی میں تو آپ کا امتی تھا, آپ نے بھی مجھے اگنور کر دیا, میں کہاں جاؤں؟ تو کتنا درد محسوس ہوگا, کتنی تکلیف ہوگی کہ آج میں کتنا بے سہارا ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم اس امت کے لیے راتوں کو جاگتے تھے, عبادت کرتے تھے, معافیا مانگتے تھے ہمارے لیے, صحابہ کے لیے تو قرآن مجید گواہی دے رہا ہے رضی اللہ عنہ ورضوا عنہ. تو معافیا کس کے لیے مانگی جاتی تھی؟ ہم گناہگاروں کے لیے معافیا مانگی جاتی تھی. اور ہمارا حال عجیب ہے کہ ہم کتنے بے پرواہ ہیں. تو بہرحال اسی نسبت سے ہم نے سوچا کہ ہم بھی اپنی محبت اور عقیدت کا اظہار کریں, اور ماشاءاللہ آپ بھی اسی وجہ سے تشریف لائے کہ ربیع الاول کا مہینہ ہے, چلو کچھ باتیں اچھی جا کے سنیں گے. تو یاد رکھیں کہ جب بھی کبھی اللہ رب العزت کسی کو انعام دینا چاہتے ہیں تو اس سے پہلے اس کو تھوڑا سا آزماتے ہیں, چیک کرتے ہیں. بغیر ایگزام کے کسی کو سرٹیفیکیشن نہیں مل جاتی, کسی کو آنرز نہیں مل جاتے, اس سے پہلے تھوڑا سا ٹیسٹ ہوتا ہے. اور یہ جو زندگی ہم گزار رہے ہیں یہ وہی ٹیسٹ ہے. ہم نے تو میڈیسن کے اوپر بھی لکھا ہوا ہے, دیکھا کہ شیک ویل بیفور یوز, باٹل کے اوپر لکھا ہوتا ہے شیک ویل بیفور یوز, وہ ہلا ہلا کے اس کو دیکھتے ہیں. تو اللہ تعالیٰ بھی بندے کو ذرا شیک ویل کرتے ہیں بیفور انٹر انٹو دی پیراڈائز. تو بھائی اسی طرح قرآن مجید اس بات کی دلیل دیتا ہے کہ سیدنا ابراہیم علیہ السلام کو جب نعمت سے نوازا گیا, وَإِذِ ابْتَلَىٰ إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنَّ, فرمایا کہ یاد کرو اس وقت کو جب ہم نے آزمایا ابراہیم علیہ السلام کو ان کے رب نے کچھ باتوں پر. آپ دیکھیں ابراہیم علیہ السلام تو نبی ہیں اور ان کو بھی آزمایا جایا اور یہ 100% کامیاب نکلے. لمبی کہانی ہے ابراہیم علیہ السلام کی, قصے آپ کو پتہ ہی ہیں, آگ میں ڈالا گیا, بیٹے کو ذبح کرایا گیا, اما ہاجرہ اسماعیل علیہ السلام کو جو ہے ایسی وادی میں پہنچایا گیا جہاں پر کھانے پینے کو کچھ نہیں تھا. تو یہ سارے امتحانوں سے ابراہیم علیہ السلام 100% کامیاب ہوئے. تو نتیجہ کیا نکلا؟ قال انی جاعلک للناس اماما, کہ ہم اب انسانوں کے آپ کو امام بنائیں گے. تو مقبول بندوں کو آزمایا جاتا ہے. اللہ فرماتے ہیں مستہم البأساء والضراء وزلزلوا, زلزلوا کے الفاظ بتا رہے ہیں کہ اس طرح سے شیک بل خوب آزمایا جاتا ہے. ان پر اس قدر آزمائشیں آئیں, تنگی آئی, سختی آئی, اور ان کو خوب جھنجھوڑا گیا. حتی یقول الرسول والذین آمنوا معه متى نصر اللہ, حتیٰ کہ رسول اور ان کے ساتھ جو ایمان والے وہ پکار اٹھے اللہ کی مدد کب آئے گی. اور یہ بات پچھلے انبیاء اور پچھلے امتوں کے بارے میں, صحابہ کے بارے میں تو بڑی عجیب بات. وَزُلْزِلُوا زِلْزَالًا شَدِيدًا, آپ اندازہ کریں کہ وہاں ایک لفظ آیا زلزلو، اور صحابہ کے بارے میں کیا کچھ کہا گیا، فرمایا وہ زلزلو زلزالا شدیدا، اللہ اکبر، کتنا شیک کیا گیا ان کو، کتنا چیک کیا گیا، تب جا کر ساری دنیا کو بتا دیا کہ ان جیسے نہ پہلے کبھی تھے نہ آئندہ کبھی آئیں گے، ایسے مقام نہیں مل گیا ان کو. ہم چاہتے ہیں کہ ہمیں بھی جو ہے عزتیں ملے اس دنیا میں بھی اور آخرت میں، اور ہمارے اوپر کوئی امتحان ہی نہ آئے، کوئی تکلیف ہی نہ آئے، اور نہ استاد جھڑکی دے نہ شیخ کچھ تنقید کرے، بس اس کو ولایت کی ڈگری دے کہ تو اللہ کا ولی ہے اور جا جو مرضی کر. اور بھائی آزمائے جاتے ہیں، بلا وجہ جھاڑے جاتے ہیں، جھڑکے جاتے ہیں، نفس کو مٹایا جاتا ہے، تب جا کر جو ہے کچھ رنگ نکلتا ہے، خوشبو چمک آتی ہے، ایسے نہیں مر جاتا انسان. اب آپ دیکھیں اللہ رب العزت نے اپنے حبیب صلی اللہ علیہ وسلم کو اس دنیا میں بھیجنا تھا، کتنی بڑی بات تھی، کتنا بڑا انعام تھا، لیکن اس سے پہلے اللہ رب العزت نے تین شخصیات کو جھنجھوڑ کے دکھایا کہ دیکھو ان کو دیکھو، یہ تو ابھی آمد سے پہلے ہی بات ہے، میرے حبیب کے آنے سے پہلے جو تیاری ہے اس کو دیکھو. اور ان میں آپ دیکھیں سب سے پہلی شخصیت آپ نبی اکرم صلی اللہ علیہ وسلم کے دادا عبد المطلب، ان کا اصل نام شہبہ تھا، یہ بہت خوبصورت تھے، ان کے سر کے اوپر کچھ بال سفید تھے جس کی وجہ سے ان کو شہبہ کہتے تھے. مدینہ منورہ میں یہ رہتے تھے، ان کی والدہ جن کا نام سلمہ تھا، بچپن میں ان کے والد صاحب کا انتقال ہو گیا، قریش تھے لیکن مدینہ منورہ سیٹ ہو گئے، کیونکہ والدہ صاحبہ اپنے ماں باپ کے پاس چلی گئیں. ایک حارسی شخص تھا، جب مدینہ منورہ اسے وزٹ کیا، اسے کچھ لڑکوں کو دیکھا کہ وہ تیر اندازی کر رہے ہیں، وہ ایروز مارتے ہیں، اور ان میں ایک لڑکا تھا جو بڑا خوبصورت دیکھنے میں اچھا، اور وہ نشانہ بڑا پکا لگاتا تھا، اور جب بھی نشانہ لگاتا اور ٹھیک لگتا تو بڑے زور سے کہتا کہ میں قریش ہوں، بڑا فخر سے، کیونکہ پورے عرب کے اندر کعبۃ اللہ کی وجہ سے قریش کی عزت تھی، تو یہ اپنے قریش ہونے کا اعلان کرتا، اور میرا نشانہ پکا، میں ٹیلنٹڈ ہوں، میں فلاں ہوں. تو جب وہ ایسے کہتا تو یہ مکہ مکرمہ سے بندہ گیا ہوا تھا، اس کو بھی اچھا لگا، بھائی قریش کا پتر ہے نا، اچھا لگتا ہے انسان کو، جیسے آپ کہیں جائیں اولمپکس کی گیم ہو رہی ہوں اور آپ دیکھیں وہاں پر ایک مسلمان ہو اور وہ کھڑا ہوا کہہ رہا ہو کیچ می اف یو کین، تو آپ کو اچھا لگے گا نا، آپ کہیں گے واہ بھائی واہ، ونڈرفل، زبردست بات کر رہا ہے. تو ایسے ان کو بھی اچھا لگتا تھا. یہ واپس آئے اور واپس آ کر مطلب نام کے ان کے چچا تھے، شہبہ کے چچا کا نام کیا تھا، مطلب. ان کو آ کے اس نے کہا کہ دیکھو میں نے ایک نوجوان ایسا دیکھا بچہ جو قریش ہونے پر فخر کرتا تھا، اور تم اس کے چچا ہو اور تم لوگوں نے اس کا خیال ہی نہیں رکھا، تمہارے پاس اپرچونیٹی تھی اس وقت کی، تم رائل فیملی تھے، کاش کہ تم اس کو اپنے ساتھ رکھتے، ہو اتنا ٹیلنٹڈ ہے اور اس کا خیال رکھو، وہ وہاں پر رہ رہا ہے ماں کے پاس، اس کی کیا تربیت ہوگی جو تم یہاں کر سکتے ہو کعبۃ اللہ کے پاس. تو اب اس نے ایسے جوش دلایا کہ مطلب کہنے لگے کہ میں قسم کھاتا ہوں کہ میں اس بچے کو لے کر آؤں گا. اب یہ چلتے ہیں اور جا کر اس کی والدہ کو جا کے بتاتے ہیں کہ بھائی یہ مکہ مکرمہ میں اس کو رہنا چاہیے، اور اس کی لمبی کہانی ہے کہ وہ اس کو کنوینس کرتے ہیں، حتیٰ کہ شہبہ سے پوچھا جاتا ہے، وہ بھی کہتے ہیں ہاں میں جا کر وہاں قریش کے ساتھ رہوں گا، کعبۃ اللہ کے پاس رہوں گا. अब देखिए यतीम बच्चा पैदा किया गया, तकलीफों से गुजारा गया, ये उसको मक्का मुकरमा जब लाने लगते हैं, एक बंदे ने देखा, उसने समझा शायद मुतलब जो है किसी गुलाम को लेकर आए हैं। घोड़े के पीछे बच्चा बैठा हुआ था, उस जमाने में गुलाम खरीदे जाते थे, सफर में लोग जाते थे जैसे मर्चेंडाइज खरीदते हैं, ऐसे गुलाम लाते थे। तो उसने कहा कि अब्दुल मुतलब, तो वहां से इनका नाम ही अब्दुल मुतलब बन गया, वरना इनका नाम शैबा था कि मुतलब का गुलाम है। तो अब अल्लाह की शान, ये वहां रहे, इन्होंने तकलीफें उठाई, इन्होंने काबतुल्लाह की खिदमत की, और अल्लाह ने इनको एक इनाम देना था। एक इनाम तो ये था कि ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दादा बनना था, और दूसरा ये है कि अल्लाह ताला ने इनको एक इनाम ये दिया इनकी जिंदगी में कि इनके हाथों से वो जमजम जो बंद हो गया था वो दोबारा खुला। इनको उस जगह का ख्वाब में बता दिया गया और इन्होंने वो चट्टान हटाई और उसके नीचे से जमजम निकल आया। तो अब इनाम क्या मिला इतनी मेहनत का, कि अल्लाह ताला ने उनके हाथों से जमजम निकाला, और जब जमजम इनके हाथों से निकला इनकी शान कहीं से कहीं पहुंच गई। अब तो ये काबा के मुतवल्ली बन गए, क्योंकि उस जमाने में पानी की बड़ी कमी थी। अब इनकी औलाद हुई और इन्होंने मन्नत मानी कि या अल्लाह, अगर मेरे 10 बेटे हुए तो मैं उनमें से एक बेटे को ज़िबा करूंगा। अजीब मन्नत मानी, मांगते हुए बंदा सोचता नहीं है। अल्लाह की शान, अल्लाह ने इनको 10 बेटे दे दिए। अब जब 10 बेटे आ गए तो भाई अब ज़िबा करना था एक बेटे को, और अपने बेटे को अपने हाथों से ज़िबा करना कोई आसान काम नहीं, और वो बंदा जो खुद बेटों पे फखर कर रहा है कि भाई मेरे बेटे होंगे 10 और मैं चलूंगा और मेरे पीछे मेरे जर्नैल होंगे, तो इसको अपने हाथों से आप बेटा ज़िबा करना पड़ा, बड़ा मुश्किल काम। अब इन्होंने कहा भी कुरानदाजी करते हैं कौन से बेटे के कुर्बानी आएगी। अल्लाह की शान, जब कुरानदाजी की तो इनका बेटा अब्दुल्ला जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के वालिद थे उनका नाम निकला है। और ये दिल ही दिल में दुआ मांग रहे थे, या अल्लाह मैं बाकी तो किसी बेटे को भी कुर्बान कर जाऊंगा लेकिन अब्दुल्ला मेरा इतना अच्छा बेटा है कि इसका कुर्बानी करना मेरे लिए आसान नहीं है। अल्लाह की शान, अब अब्दुल्ला का कुर्रा निकला, जैसे वो पर्ची डालते ना, कुर्रा कहते हैं पर्ची डालकर उसमें से पिक करना नाम, तो नाम पिक किया अब्दुल्ला का नाम। अब मसला पूछा, भाई क्या करूं, मैं तो नहीं कुर्बान करना चाहता। उन्होंने कहा भी ऐसे करो, 10 ऊंट और उसके मुकाबले में अब्दुल्ला का नाम लिखो, 2 पर्चियां डालो उनमें से निकालो एक को, अगर 10 ऊंटों का नाम निकल आया 10 ऊंट कुर्बान कर देना, अब्दुल्ला बच गए। इन्होंने दोबारा पर्ची निकाली, अब्दुल्ला का नाम, अल्लाह अकबर, 10 ऊंट और इधर से अब्दुल्ला का नाम आ रहा है। इन्होंने कहा भाई अब 10 की बजाय 20 करो, 20 करके फिर उठाया गया तो फिर अब्दुल्ला का नाम, फिर 10-10 करके बढ़ाते गए, 20 से 30, 40, 50, 60, 70, 80, 90, 100, 100 पे जाकर ऊंटों का कुरान निकला, 100 ऊंट कुर्बान किए। उस जमाने में ऊंट जो है ना ऐसे थे जैसे आजकल मर्सिडीज होती है, अगर समझ नहीं आती ना आजकल पैसों से समझ आती है बात। तो ऊंट ऐसे थे जैसे 100 मर्सिडीज देनी है, गरीबों में बांट दो लोग। इन्होंने 100 ऊंट कुर्बान किए, अब्दुल्ला को बचा लिया। अब्दुल्ला बड़े ही टैलेंटेड थे, बड़े ही खूबसूरत थे, अजीब चेहरे पर नूर चमकता था, सुभान अल्लाह। एक मरतबा सफर की वजह से ये मदीना मुनव्वरा की तरफ जा रहे हैं और उस जमाने में यहूद जो हैं ये मदीना मनवरा में रहते थे, इनकी चेहरे के नूर को देखकर वहां के यहूदी पहचान गए कि भाई वो जो आखिरी नबी आना है उनकी किताबों में लिखा था। तो एक औरत थी वो भी पहचान गई कि ये कोई स्पेशल पर्सनालिटी है और चांस है कि भाई ये नबी आखिर जमा के वालिद हो। वो चेहरे के नूर से पहचान गई। उस औरत का नाम था फातिमा। वो इनके करीब हुई और उसने ऑफर की कि मैं आपसे शादी करना चाहती हूं। इन्होंने कहा कि जी भाई यू आर नॉट माई चॉइस, ऐसे ही होता ना रिजेक्ट करने के लिए कि भाई हम तो आपसे शादी नहीं कर सकते। उस औरत ने इनको ऑफर दी कि शादी नहीं कर सकते बगैर शादी के मुझसे ताल्लुक कायम कर दो। अपने आप को पेश कर दिया। लेकिन जो नेक वक्त होते हैं ये शुरू से अपने आप को बचाते हैं। इन्होंने कहा कि ये तो शर्म की बात है और ऐसा तो मैं नहीं कर सकता। अल्लाह की शान। आगे चले जाते हैं, मदीना मुनव्वरा पहुंचते हैं, वहां इनकी शादी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की वालदा मोहतरमा अम्मा आमना बीबी से हुई। अब ये निकाह करके शादी के बाद वापस मक्का मुकरमा जा रहे हैं। वो फातिमा जो शुरू में मिली थी उसने एक दफा फिर इनको देखा और जब उसने देखा तो उसने कहा कि अब अगर आप मुझे कहें कि मुझसे शादी कर लो तो मैं नहीं करूंगी। क्यों भाई? इसलिए कि वो जो नूर आपके चेहरे पर, जो विजडम मुझे था, जो समझ थी किताब की, वो मैं महसूस कर रही हूं कि आप से वो ट्रांसफर हो गया है। यानी विलादत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कायम हो चुकी। अब देखो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने आना था तो अल्लाह ताला ने इनको कितनी बड़ी आजमाइश से गुजारा। जैसे हजरत यूसुफ अलैहिस्सलाम को जुलैखा ने वरगलाया, ये छोटी बात तो नहीं थी कि औरत आके खुद से ऑफर कर रही होगी। लेकिन इन्होंने कहा माज अल्लाह, परे रहो मुझसे। ये आजमाइशें हैं, अल्लाह दिखाना चाहते हैं कि देखो इनके बड़े कैसे थे। अब देखें ये जवानी की उम्र मक्का मुकरमा तशरीफ लाते हैं। अल्लाह की शान, शादी के चंद महीने गुजरते हैं। एक काफिला तिजारत के लिए बलद शाम जा रहा था। हजरत अब्दुल्ला का इरादा बना कि मैं भी तिजारत के लिए जाऊं, जैसे अक्सर होता है शादी हो गई भाई आपको कोई जाप शाम होनी चाहिए, पैसे कमाने चाहिए, बड़ा नेचुरल बात है। तो इन्होंने बीवी से इजहार किया कि मैं भी बलद शाम जाना चाहता हूं तिजारती काफिले के साथ, पैसे वगैरह कमा के आऊंगा। वो बड़ी गमगीन हुई कि अभी हमारी शादी हुई थी, कोई कार और जहाज में तो नहीं जा रहे थे, सफर था लंबा, तो जुदाई हो गई मियां बीवी की, तो उदास हुई। इन्होंने उनको तसल्ली दी, कहने लगे कि देखो गम ज्यादा ना हो, जब मैं वापस आऊंगा तो आमतौर पे जब काफिले वाले वापस आते थे तो एक घंटी सी बजाई जाती थी उस मक्का मुकरमा में, जैसे कोई हॉर्न दिया जाता है कि भाई काफिला करीब आ गया, तो तुम जल्दी से दरवाजे पर आ जाना और मैं भी वापस आऊंगा और तुम्हें गले लगाऊंगा, तुम्हें मोहब्बत की निगाहों से देखूंगा। अब उनको बहला रहे हैं कि ठीक है देखो ना टेलीफोन थे कि मैं तुम्हें कॉल करता रहूंगा, कोई भी सोर्स नहीं थी, तो घंटी बजेगी आप आना मैं आपको देखूंगा आप मुझे देखना, ये कहकर ये चले जाते। अल्लाह की शान, یہ قافلہ بلد شام سے ہو کر واپس آ رہا ہے. راستے میں حضرت عبداللہ بیمار ہو جاتے ہیں, مدینہ منورہ کے قریب سے گزرتے ہیں, بیمار ہو جاتے ہیں. بیماری اتنی تھی کہ قافلہ آگے نکل جاتا ہے, یہ ٹھہر جاتے ہیں. اب وہ قافلہ جب واپس پہنچا تجارت کا مال لے کر اور مکے میں گھنٹی بجی, بیوی آمنہ دوڑی دوڑی دروازے پر آئی, سب مسافر آئے اپنے اپنے گھروں میں چلے گئے, بیوی آمنہ کا مسافر واپس نہیں آیا. غمزدہ ہوتی ہے, ہاتھ پوچھا قافلے والوں سے کیا ہوا عبداللہ کا, انہوں نے کہا وہ تو بیمار ہے سخت. رشتے داروں نے کہا کہ چلو ہم چلتے ہیں. اب وہ چلے, پتا چلا کہ 18 سال کی عمر میں حضرت عبداللہ اللہ تعالی کو پیارے ہو گئے. 18 سال کی عمر میں اگر حضرت عبداللہ کا انتقال ہوا تو اما آمنہ کی عمر کتنی ہوگی جس عمر میں وہ بیوہ ہوئی ہوں گی. اور ان کو نبی اکرم صلی اللہ علیہ وسلم کا یعنی کہ پیٹ میں ہونا پتہ نہیں چلا. رحمت للعالمین کی پیدائش تھی, تکلیف ہی نہیں محسوس ہوئی, احساس ہی نہیں ہوا کہ حاملہ ہو چکی ہوں, پریگنٹ ہوں. تو اب جب بیوہ ہو گئی, خامد کی جدائی ہو گئی, معلوم ہوا کہ پریگنٹ بھی ہو گئی, اللہ رب العزت نے بی بی آمنہ کو دیکھو کس آزمائش سے گزارا. دادا آزمائش سے گزرا, والد آزمائش سے گزرا, ماں آزمائش سے گزری. کیسے شیک ویل بیفور یوز ہوا کہ اب ایک نعمت دینی تھی ہم نے آپ کو, ہمیں غیر نعمت مل گئی ہے. ہم مسلمان پیدا ہو گئے, واللہ ہم نے قدر نہیں کی, اللہ کے نبی کی قدر نہیں کی. ہم کیسے لوگ ہیں کہتے ہیں ڈو اٹ ڈو اٹ ڈونٹ ڈو اٹ ڈونٹ ڈو اٹ. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ہم نے قدر اچھا. یہ ربیع الاول کا مہینہ اسی لیے ہے میرے بھائیوں کہ جو کلمہ پڑھتے ہیں نا, اشہد ان لا الہ الا اللہ واشہد ان محمد عبدہ ورسولہ, کچھ کیفیت اس کی ہمارے دل میں بھی پیدا ہو جائے. یہ داڑیاں رکھ لینا, شکلیں بنا لینا کوئی معمولی چیز نہیں ہے, اس کی اہمیت کو سمجھو. تو میرے بھائی اب دیکھو بی بی کہتی ہے میں حاملہ ہو گئی اور مجھ پر عجیب عجیب حال احوال ہونے لگے. اللہ تعالیٰ پھر اور نشانیاں بھیج رہے ہیں. کہتی ہیں میں جہاں سے گزرتی تھی درخت میرے سامنے جھکنے لگ جاتے تھے, یعنی ہوا ایسی چلتی تھی. اب ہوا کا چلنا عجیب بات ہے کہ ہوا ادھر سے چلے گی تو سارے درخت ادھر ہونے چاہیے. اللہ کی شان اگر یوں جا رہی ہیں, تو دونوں سائیڈ کے درخت جو ہے بی بی کی طرف جھکا کرتے تھے. پھر فرماتی ہے کہ میں زمزم پہ جاتی پانی لینے کے لیے تو زمزم کا پانی اوپر ابھر کر آ جاتا تھا, میں حاملہ تھی آرام سے بھر لیتی تھی. دوسری عورتیں کہتی تھیں آمنہ تم یہی کھڑی رہو, ہم بھی سہولت سے زمزم بھرتی رہیں گی, تم جاتی ہو یہ زمزم دوبارہ جو ہے یہ نیچے ہو جاتا ہے. پھر فرماتی ہیں کہ میں جہاں کہیں سے گزرتی اگر دھوپ کا وقت ہوتا تو آسمان پر بادل مجھے سایہ کرتے, میں چھاؤں میں رہتی ہر وقت. پھر فرماتی ہے کہ میں نے ایک خواب دیکھا اور اس میں مجھے واضح بتا دیا گیا کہ ایک بہت مقدس ہستی آمنہ جس کی تم والدہ بننے والی ہو وہ عنقریب اس دنیا میں ظاہر ہونے والی ہے. اس زمانے کے جو یہود تھے ان کی کتابوں میں لکھا تھا کہ جب آخری نبی آئے گا تو آسمان پر ایک سرخ ستارہ چمکے گا, اور یہ اس کے انتظار میں تھے اور دیکھتے تھے, اور ایک دن اچانک جب دیکھا کہ ایک سرخ ستارہ چمکنے لگا ہے, اب یہ دوڑے کہ کس کے گھر اولاد ہوئی ہے, اپنی بستیوں میں دیکھتے پھرتے ہیں کس کے ہاں اولاد ہوئی, تو دیکھا کہ کسی کے ہاں اولاد نہیں ہوئی, ڈھونڈ رہے ہیں کہ کون ہے خوش نصیب جس کے کوک میں اس آخری نبی نے جنم دیا ہے. بلاخر ایک یہودی کو مکہ مکرمہ آنے کا اتفاق ہوا, اس نے آ کے قریش والوں سے پوچھا کہ بھائی تمہارے ہاں کسی بچے کی ولادت ہوئی؟ انہوں نے کہا ہاں, عبداللہ کے گھر میں بیٹا ہوا, اس نے اس وقت شور مچا دیا اور کہنے لگا لوگوں مجھے لگتا ہے کہ نبوت بنو اسحاق سے تبدیل ہو کر بنو اسماعیل میں آ گئی, ہم سے یہ نعمت چلی گئی. دیکھو جو بندے قدر نہیں کرتے نا ان سے نعمتیں چھن بھی جاتی ہیں. ہم نے اسلام کی قدر نہیں جانی, ہم نے نبی اکرم صلی اللہ علیہ وسلم کی سنت کی قدر نہیں کی. کہیں ایسا نہ ہو کہ جیسے کتاب کا ورق بدلا جاتا ہے اور سٹوری بدل جاتی ہے, میرے بھائیوں کہیں ایسا نہ ہو یہ اسلام کی نعمت ہم سے چھن جائے. اور آج نئے لوگ مسلمان ہو رہے ہیں, انسان حیران ہوتا ہے یہ کنورٹڈ مسلمان دیکھو کتنا اللہ سے پیار کرتا ہے, نبی اکرم صلی اللہ علیہ وسلم سے پیار کرتا ہے, اس کی نسل در نسل مسلمان ہو جائے اور ہماری نسل کہیں ایسا نہ ہو کہ کافر ہو جائے. یہ فکر کی بات ہے, یہ کوئی چھوٹی بات نہیں ہے. ہم خوش ہوتے ہیں کہ فلاں بندہ مسلمان ہو گیا بھائی, اور ہمیں افسوس کیوں نہیں ہوتا کہ میرا بیٹا جو میلٹنگ پاٹ میں گیا اور وہاں جا کے میلٹ ہو گیا, اس کو خدا کا نہیں پتا رہا, اس کو کہیں نبی کا نہیں پتا چلا, بھول گیا وہ وہاں جا کر. تو اس پہ نظر رکھنی چاہیے. اللہ اکبر. پھر اسی طرح کہتے ہیں جب نبی اکرم صلی اللہ علیہ وسلم پیدا ہوئے تو اللہ کی شان, پیدا ہونے کے بعد بیبی کو لے کر جس بیڈ پہ لٹاتے ہیں تو بیبی نے فوراً ایسے ٹرن لیا اور فوراً ایسی فارم میں چلے گئے جیسے کوئی سجدہ کر رہا ہوتا ہے. حالانکہ عام طور پہ نیو بورن بیبی میں ٹرن کرنے کی صلاحیت نہیں ہوتی, لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم نے دنیا میں آتے ہی سجدہ کیا, آسمان پر ستارے تھے وہ جھک گئے, آسمان پر ستارے جھک گئے, ایسے لگتا تھا آسمان سے نیچے جھک رہے ہیں. اللہ تعالیٰ بتانا چاہتے تھے اے زمین والوں دیکھو تم تو زمین پر رہتے ہو, آسمان کے ستارے بھی اس کے سامنے جھک رہے ہیں, تم کیوں نہیں فالو کرتے اپنے رسول کو؟ پھر اسی طرح کسرا بادشاہ کا محل تھا اور اس کے 14 بڑے بڑے مینار تھے کنکرے, وہ ٹوٹ گئے. فارس میں آتش پرست لوگ رہتے تھے اور ان کی 1500 سال سے عبادت خانوں میں آگ جل رہی تھی, اچانک بجھ گئی. اور کسرا نے خواب میں دیکھا کہ عربی اونٹ ہیں اور وہ کچھ گھوڑوں کو بھگا رہے ہیں, اور گھوڑے بھاگتے بھاگتے عرب سے نکل گئے. اس نے خواب کی تعبیر پوچھی کہ اس خواب کا کیا مطلب؟ انہوں نے کہا کہ عرب میں کوئی ایک شخصیت ایسی پیدا ہوئی ہے جو عجم کے لوگوں کو باہر نکال دے گی اس طریقے سے, یعنی نیک لوگ رہیں گے اور بد لوگوں کو باہر نکال دیں گے. اور اس نے کہا کہ بھئی میرے 14 کنکر جو ٹوٹے محل کے اس کا کیا مطلب؟ انہوں نے کہا کہ وہ شخصیت جو ہے تمہارے اس پر قبضہ کرے گی, لیکن اس سے پہلے 14 بادشاہت جو ہے تمہارے خاندان میں آئیں گے. उसको तसल्ली होगी, 14 का मतलब है कि इतने सौ साल तो आराम से वक्त गुजरेगा। लेकिन अल्लाह की शान, जो बादशाह बनता था जल्दी उसकी मौत वाकिया हो जाती थी। और हजरत उस्मान रजी अल्लाह ताला के जमाने में जो है ये फारस जो है फतह हो गया। अब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इस तरह यतीम पैदा किए गए, यानी पैदा होने से पहले ही बाप फौत हो गए। अल्लाह ताला सबक देना चाहते थे कि देखो जिसका अबुन नहीं होता उसका रबुन होता है। अबुन कहते हैं बाप को, तो अगर बाप नहीं तो रब तो है, पालने वाला कौन है? भाई रब है, सबको पालने वाला रब है। और हम समझते हैं कि हम पालते हैं। सुभान अल्लाह। अगला अगर मुझे पता करके बता दें कि भाई टाइम है मेरे लिए कि नहीं है, वरना मैं बात को समेटता हूं। 15 मिनट्स बात तो लंबी है, पूछ रहे इंतजामी से। हाँ पूछ रहे, इजाजत ले रहे, क्योंकि वाकई मैं सुनाना चाहता हूं अम्मा हलीमा का। बार शुरू करते हैं। अरबों के अंदर ये रिवाज था कि वहां बच्चों को शहरों से निकाल कर जो है गांव में भेज देते थे। वहां की अरबी जुबान बड़ी खालिस होती थी, खाना पीना खालिस होता था, पोल्यूशन कम होती थी। लिहाजा ताइफ में जो औरतें थीं उन्होंने फैसला किया कि हम जाकर जल्दी खत्म करने की कोशिश करते हैं। तो उन्होंने फैसला किया कि भाई हम चलें और जाकर बच्चों को गोद लेते हैं। अब 10 औरतें तैयारी करके निकली, इनमें बीबी हलीमा भी थी। नाम से पता चल रहा है हलीमा, हिलम वाली, क्योंकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दाई बनना था। और कबीला कौन सा? बनू साद, सादत वाला। सादत वाले कबीले से सबसे हलीम मिजाज की बीवी वहां से चलती है। एक उसके पास ऊंट है और एक गधा है जिसपे सामान रखा, हस्बैंड वाइफ और एक बच्चा साथ लिया, काफले में चलती है। 10 औरतों का काफला है, लेकिन इनकी ऊंटनी इतनी कमजोर लागर थी कि वो पीछे रह जाती। औरतें कहती हैं जल्दी चलो, सफर लंबा है। ये कोशिश करती मगर मुकाबला ना कर सकती। बिला आखिर ये जो है औरतों ने फैसला किया कि भाई हलीमा तुम्हारी वजह से तो बहुत लेट हो रहे हैं, तो और हम चलती हैं क्योंकि हम सबको क्या करना है, वहां जाकर उन बच्चों को लेना है जिनसे इनकम ज्यादा हो, जिसका बाप पैसे दे सके। चुनाचे अब ये वहां से चलती हैं और ये तो मक्के पहुंच जाती हैं। हलीमा आहिस्ता आहिस्ता पीछे आ रही हैं। जब ये मक्के मुकरमा औरतें आईं, इन्होंने पता किया किस किस के यहाँ बच्चा हुआ। वो बच्चे जिनके बाप मौजूद थे, जो माल वाले थे, उनको गोद लेती गई और इधर पता करती थी कि अब्दुल्ला तो फौत हो चुके हैं और ये बच्चा यतीम है। मायूस होके वो चली जाती हैं, लेकिन एक दाग आमना के सीना में छोड़ जाती हैं। मेरे बेटे की टेक केयर करने वाला कोई भी नहीं है। अब वो दुआएं मांग रही हैं, आमना के दिल में दाग छोड़ रही हैं कि मेरे बेटे को लेने वाला नहीं। सोच रही है आमना, काश के बाप जिंदा होता, खिलौने लाता और इसको सैर पे ले जाता, इसका ख्याल रखता, लेकिन कोई भी नहीं इसका ख्याल रखने वाला। आमना को नहीं पता था ये तो चांद से खेलेगा, चांद के टुकड़े करेगा, ये तो मेराज पे जाएगा, आसमानों की सैर करेगा, ये तो दुनिया का बादशाह बनेगा, ये तो आखिरत में सबका सरदार बनेगा, ये तो वो बच्चा है जिसका तुम सोच भी नहीं सकती। लेकिन आमना दुखी हो रही है, हत्ता के हलीमा घर आती है इनके, वो पूछती है कि भाई हमने सुना आपके यहाँ बेटा हुआ, अब वहां उनके पास कोई चॉइस नहीं, सब औरतें दूसरे बच्चे लेके चली गई और हलीमा के लिए यही बच्चा बच गया। जाते हुए सोचा चलो इसी को ले ही चलते हैं, खावन भी साथ है हलीमा के, बीवी जो है अब जाते हुए सोचा चलो बच्चे को एक नजर दे ही लूं, अगर दिल किया तो ले लूंगी, नहीं दिल किया तो बस चले जाएंगे। अब अल्लाह का नबी सर पे चादर डाले हुए, माँ ने सुलाया हुआ है, हलीमा आती है सर से चादर को हटाती हैं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराकर ऐसा रिस्पॉन्स करते हैं। हलीमा दिल दे बैठती है और कहती है ऐसा खूबसूरत बच्चा मैंने कभी गांव में नहीं देखा, मैंने नहीं देखा ऐसा खूबसूरत बच्चा, एक मुस्कुराहट ने मुझे लूट लिया इसने। और आमना वहां खड़ी थी कहती है तुमने तो गांव देखा हलीमा, हम तो शहरों में रहने वाले लोग हैं, हमने शहरों में भी ऐसा बच्चा नहीं देखा। और वहां अब्दुल मुत्तलिब खड़े थे, कहने लगे आमना क्या कहती हो, मैंने तो बलदे शाम के सफर भी किए और मैंने मुल्कों में फिरा, मैंने तो मुल्कों में ही ऐसा बच्चा नहीं देखा। अजीब बात, अगर वहां जिब्रील अलैहिस्सलाम भी खड़े होते तो वो भी कहते आमना ए हलीमा ए अब्दुल मुत्तलिब तुमने दुनिया देखी, मैंने जो है जमीन और आसमान की सैरें की और मैंने जमीन और आसमान में ऐसा खूबसूरत बच्चा नहीं देखा। अगर उस वक्त अल्लाह चाहते और जवाब देते तो अल्लाह सुभाना ताला फरमाते कि ऐ आमना ऐ हलीमा ऐ अब्दुल मुत्तलिब ऐ जिब्राइल तुमने तो जमीन आसमान देखा, मैं कायनात का मालिक हूँ और मैं भी जब मैंने इसको बुलाया तो मैंने खुद कहा सुभान अल्लाह क्या खूबसूरत बच्चा पैदा हुआ। तो मेरे भाइयों ये थे तुम्हारा रसूल, ये तुम्हारा नबी जो उस वक्त आया। आमना इस लाल को सीने से लगाती है, आमना के जो है हस्बैंड वो वहां खड़े हैं, कहते अस्सल्लाहु अन यजअल लना फीही बरका कि हम इसको ले लेते हैं, इसकी वजह से बरकतें होगी। आमना कहती है मैंने बच्चे को ले लिया, अब वापसी का सफर शुरू हुआ और मैंने बच्चे को अपनी गोद में लिया और अपने आप बैठ गई ऊंटनी पर, और जो मेरे खामन थे वो सामने बैठने लगे तो ऊंटनी चलने से इनकार कर देती है, ऊंटनी नहीं चलती रुक जाती है, उतरते हैं ऊंटनी चल पड़ती है, फिर बैठते हैं ऊंटनी रुक जाती है, हत्ता के कहते हैं कि हलीमा तुम आगे जो है बैठो, बच्चे को आगे लेकर बैठो, मैं पीछे बैठता हूँ देखते हैं क्या होता है। अब वो पीछे बैठे ऊंटनी चल पड़ी है, सुभान अल्लाह ऐसी ऊंटनी चली कि वो नौ औरतें जो पहले से ताइफ रवाना हो चुकी थी वो रास्ते में थी और ये ऊंटनी भागी भागी जा रही है और औरतें देख के हैरान हो रही हैं, कहती हलीमा क्या हुआ कि क्या तूने अपनी सवारी बदल ली है। और सवारी बदल ली, और हलीमा जवाब देती है सवारी तो नहीं बदली लेकिन सवार बदल लिया है, यकीनन इस पे सवार होने वाला अब वो नहीं जब मैं आ रही थी, मैं तन्हा थी, अब रहमतुल आलमीन मेरे साथ है। ये लेकर अपने घर पहुंचती हैं बनु साद में और महसूस करती हैं मेरा अपना दूध जो है वो भर गया और जारी हो गया, मेरी बकरियों का दूध जारी हो गया। औरतें आके पूछती हैं कि कहाँ बकरियों को चराती हो, उन्होंने कहा हम भी वहां ले जाएंगी, इन्होंने कहा भाई हम तो यहाँ ले जाते हैं। लेकिन अजीब बात है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उनके घर के अंदर आए और बरकतें और रहमतें आ गईं। अब यहाँ सोचने की बात है अल्लाह चाहते अपने हबीब को किसी महल में जो है परवरिश के फरमाते। हज़रत मूसा अलैहि सलाम को भाई फिरौन के महल में पाल के दिखाया, हज़रत यूसुफ अलैहि सलाम को अज़ीज़े मिस्र के पास पहुंचाया,
اللہ چاہتے اپنے حبیب کو بھی ایسے دکھاتے، لیکن اللہ نے برکتیں دکھانے تھی، اپنے حبیب کی شان بتانی تھی، اس لیے اللہ رب العزت نے ان کو حلیمہ کے گھر پہنچایا تاکہ ساری دنیا قیامت تک جان لے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے تعلق جوڑنے پر کیسے رحمتیں اور برکتیں آتی ہیں۔ تو میرے بھائیوں، اس طریقے سے اللہ رب العزت نے جو ہے یہ مہربانیاں فرما کے دکھائیں، اور اللہ تعالی احسان فرمائے ہم پر بھی۔ بات کو ختم کرتے ہیں کیونکہ بار بار پریشر ہے جی۔ تو میرا چاہتا ہے آقا کی شان میں بولتا چلا جاؤں، لیکن بہرحال میری اوقات ہی نہیں کہ میں کیا بولوں۔ تو بھائیو بس مجھے معاف کرنا، جس بات میں آ کے چند باتیں کہہ گیا اللہ بھی مجھے معاف فرما دے، ورنہ جی تو چاہتا ہے کہ اپنے پیارے حبیب صلی اللہ علیہ وسلم کی شان یوں ہی ہم سنتے رہیں اور زندگی تمام ہو جائے۔ اللہ تعالیٰ ہمیں نبی اکرم صلی اللہ علیہ وسلم سے سچی والہانہ محبت عطا فرمائے۔ دعا مانگو اور آج سچی نیت کر کے اٹھو کہ اب ہم نبی اکرم صلی اللہ علیہ وسلم کے غلام ہو گئے، بس اپنے آپ کو غلام سمجھو، آقا کا امتی سمجھو، اور اپنے آپ کو محتاج سمجھو، اور جو ہے اس تعلق کو مضبوط جانو۔ آج کے بعد سنت کو معمولی نہ سمجھنا، آج کے بعد سنت کو معمولی نہ سمجھنا۔ اور یہی وجہ ہے کہ ان محفلوں کو منعقد کرنے کا مقصد یہی ہے تاکہ یہ ریمائنڈر آ جائیں، ہم بھول جاتے ہیں، اسی لیے اللہ رب العزت نے یہ مہربانی فرما دی۔ دعا کر لیں بس۔ واخر دعوانا الحمدللہ رب العالمین۔